कार्यक्रम अतिथि देवो भवको आजको श्रृंखलामा गोविन्द रिमालको हार्दिक नमस्कार। सुने जितिन्छ विजय एफएम 101.6 मेगाहर्ज मोबाइल एप्लिकेशन र इन्टरनेट अनलाइनको www.vijayfm.org.np लगन गरेर तपाईँ हामीलाई संसारभरबाट यति बेला सुनिरहनु भएको छ। हामी हरेक दिन बिहान 7 बजे र बेलुकी 8:30 बजे कार्यक्रम अतिथि देवो भव लिएर उपस्थित हुने गर्छौ। आजको बसाइमा हामीसँग लामो समय साहित्यिक क्षेत्रमा रमाउँदै आउनु भएका व्यक्तित्व गणेश रमण हुनुहुन्छ, जो भरतपुर महानगरपालिका वडा नम्बर 5 रामबागमा बसोबास गर्दै आउनुहुन्छ। शिक्षण क्षेत्रमा लामो अनुभव उहाँको रहेको छ, साहित्य क्षेत्रमा पनि उत्तिकै रमाउनुहुन्छ। आउनुहोस् कार्यक्रममा, उहाँलाई स्वागत गर्नतर्फ लागौं। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई हार्दिक स्वागत छ।
धन्यवाद छ।
के छ दिनचर्या गणेश सर, बताउनुहोस् न।
ठिक छ, रमाइलै छ, आनन्द छ
है। हजुर,
एकदम काममा छौँ, हामी व्यस्त छौँ।
पछिल्लो समय प्रकाशनमा आएको गुलियो काठमाडौँ नामक लघु कथा संग्रहले कतिको बजार लिएको छ त?
अब यो कस्तो भने, मिडियामा सामाजिक सञ्जालहरूमा त यसको चर्चा छ होइन।
हजुर,
अब बजारमा कस्तो गइरहेछ, अब केही साथीहरूले मलाई यो पुस्तक कहाँ पाइन्छ के छ भनेर सोध्नुभएको छ। तर यो कस्तो भने, प्रकाशकले छापेको हुनाले व्यक्तिगत रूपमा मैले कसैलाई पनि दिन नमिल्ने खालको अप्ठ्यारो अवस्था हुँदो रहेछ। र मैले सुने अनुसार, बजारमा बुझे अनुसार यसको राम्रै वितरण भइरहेको जस्तो लाग्छ।
हजुर, यसको खरिद मूल्य
चाहिँ अब 200 रुपियाँ राख्नु भएको रहेछ।
हजुर,
अनि अब विभिन्न प्रकाशक त्यो पुस्तक पसलहरूले चाहिँ छुटमा दिनुहुँदो रहेछ, अब उहाँहरूको कति पर्सेन्ट हो। मैले बजारमा मेरा केही साथीहरूसँग, उहाँले जसले किन्नुभयो उहाँलाई सोद्धाखेरि 160 पाइयो।
कवितामा रमाइरहने मान्छे यो नयाँ क्षेत्रमा हाम फाल्नु भएको
हो, लेखिरहेको थिएँ बिचबिचमा।
हजुर,
तर यसरी सङ्ग्रहको रूपमा चाहिँ यो पहिलो पटक भएको हुनाले यसको बढी चर्चा भयो। तर मैले चाहिँ 55-60 लघुकथा लेख्ने क्रममा चाहिँ केही सरहरूले मलाई चाहिँ, तिम्रो लघुकथा राम्रो छन् है, यो अङ्कमा चाहिँ एउटा लघुकथा तिमीले दिनुपर्छ।
कस्ता रचनाहरूलाई स्थान दिनुभएको छ यहाँले त्यो किताबमा?
अलिकति समाजसँगै जोडिएका सामाजिक विषयवस्तु नै हो।
हजुर,
कहिले काहीँ कवितामा सामाजिक विषयवस्तु बढी लेख्दाखेरि चाहिँ कविता अलिक हल्का पनि हुन्छ कि।
हजुर,
कविता मैले आफूले कविता पनि लेख्ने भए पनि कविता हल्का नहोस् तर त्यसलाई गहन लघुकथा बनाइयो भने लघुकथा पनि राम्रो हुने र आफूले त्यो सम्झिरहेको सोचिरहेको मनमा खेलाइरहेको विषयवस्तुले पनि एउटा सिर्जना हुने हुनाले चाहिँ मैले लघुकथा लेखेको। भन्दाखेरि मैले कविता लेख्दै गर्दा बाई प्रोडक्सन के त्यसको उत्पादन चाहिँ लघुकथा जस्तो लाग्छ।
तीन क्षेत्र, साहित्य क्षेत्र एउटा, लेखन क्षेत्र त यो महत्वपूर्ण क्षेत्रकै रूपमा रह्यो यहाँको, सँगसँगै घर गृहस्थीको कुरा अनि त्यो पछाडि अध्यापनको कुरा, तीनवटा क्षेत्रलाई कसरी जोडजाम गर्नुभएको छ?
यस्तो छ, यो उमेर अवस्था अनुसार हामीले केही कामहरू गर्नु पर्दो रहेछ, गरिरहेका छौँ होइन।
हजुर,
अब यसलाई मिलाउने हो, कहिले काहीँ अप्ठ्यारो पर्छ घरका कुराहरू।
सर, म तपाईँको जीवनको पृष्ठभूमितर्फ फर्कन चाहन्छु। तपाईँको जन्म?
अब यो मेरो जन्म पृष्ठ भन्दाखेरि, म चाहिँ आसाम मेघालय सिलाङमा जन्मेँ।
हजुर,
मेरो बुवा चाहिँ त्यो इन्डियन आर्मीमा सैनिक पृष्ठभूमिमा हुनुहुन्थ्यो।
हजुर,
अनि म चाहिँ सिलाङ मेघालयमा जन्मेँ 1973
हजुर।
तर मलाई त्यसको त्यति धेरै थाहा छैन, भनेको सुनेको अब आमा बुवाबाट।
अनि
3-4 वर्षकोमा म चाहिँ नेपाल आएँ। मेरो खास पहाड ओरिजिनल घर चाहिँ पर्वत जिल्लाको कुर्गा फलेवास नगरपालिका हो अहिलेको।
हजुर,
अनि त्यहाँबाट हामी चाहिँ, म 9-10 वर्षको 40 सालमा चाहिँ चितवन बसाइँ सरियो। अनि मैले गाउँकै स्कुल प्रेमस्ती माविबाट पढेँ, बिरेन्द्र गाउँसमा आइए बिए पढेँ, पछि किर्तिपुर गयो, अनि पछि म नारायणगढमै अध्यापन गर्ने गैँडाकोटमा
हजुर
कामहरू गरिरहेछु।
निरन्तर यो अध्यापनमा व्यस्त हुनुहुन्छ अनि सँगसँगै लेखनमा हुनुहुन्छ, अघि हामीले कुरा गरिसकेका छौँ। तपाईँलाई सबभन्दा मनपर्ने क्षेत्र भनेको के नै फेरि?
लेखन त साहित्यको लेखनै सबैभन्दा मनपर्ने हो। र अब मैले यहाँनिर के, म त धेरै ठाउँमा पनि जान्छु कि, किन जान्छु भने त्यो साहित्यको विषयवस्तु खुराक त्यहाँ पाइन्छ नि त होइन। तपाईँ कहिले कुनै धार्मिक संस्थामा जान्छु अनि साथीहरूले चाहिँ ए यो त कस्तो यतातिर जान थालेछ कि, आध्यात्मिक भएछ कि भन्ने भन्नुहुन्छ कहिलेकाहीँ। अनि कहिलेकाहीँ अब एकदम बेलुका धेरै साथीहरूको पार्टीहरूमा, भोजमा बेलुकासम्म बस्ने, खानपिन हुने ठाउँमा पनि म बसिरहेको हुन्छु, किनकि हरेक ठाउँबाट के हुन्छ भने केही न केही पाइन्छ कि, नयाँ सिर्जना हुने, त्यहाँ विषयवस्तु पाइन्छ।
त्यो
विषयवस्तुको खोजको लागि पनि बिहानदेखि बेलुकासम्म डुलिरहँदा हामीले चाहिँ धेरै विषयवस्तु पाउँदो रहेछौँ र ती विषयवस्तुलाई हामी साहित्यमा लान सजिलो हुँदो रहेछ।
भनेपछि फगत मनोरञ्जनको लागि यहाँको सहभागिता हुने छैन?
छैन होइन त्यो एकदम हेर्दाखेरि चाहिँ अब त्यहाँ टाइम पास किन गयो जस्तो यो मान्छे किन आइरहेछ जस्तो लाग्छ तर सूक्ष्म रूपमा त हामी त्यसलाई खालि कतै कहाँनिर त्यसलाई त्यो विषयवस्तुले टच गरेर कविता बनाउने त्यसलाई कहाँ कथा बनाउने भन्नेमै हुँदो रहेछ हाम्रो
कतिखेर चाहिँ रचना गर्नुहुन्छ तपाईँ
यसको चाहिँ समय कस्तो हुन्छ रचनाको चाहिँ मानस पटलमा खेलिरहन्छ कि हिजो बेलुका मैले यहाँ हामी कार्यक्रम गरेर गयो बेलुका एउटा रचना लेखेँ म तपाईँलाई पछि त्यो सुनाउला
हजुर
अब के भने त्यो मैले हिजो बेलुकै नलेखेको भए अब व्यस्त समयमा खाना खाएर सबै घरका अरू बाबुले नानीहरूले होमवर्क गरिरहेको बेलामा अनि त्यसपछि म छुट्टीको नाम बसेर लेख्न थालेँ अनि त्यो लेख्ने समय थिएन क्या वास्तवमा किनकि त्यो पत्र पत्रिका हेर्ने फेसबुक चलाइरहेका थिएँ मैले त्यो चट गरिरहेको काम चट्ट छोडेर लेख्न थालेँ किन मलाई के लाग्यो भने मैले भोलि लेखेँ भने अहिलेको जुन आएको शब्दलाई भोलि समात्न सक्दिनँ हाम्रो समस्या त्यो हुन्छ त्यही भएर हामी बाटोमा हिँड्दा हिँड्दै पनि आयो भने मोबाइलमा अथवा कागजमा लेखिहाल्नु पर्ने हुन्छ
हजुर त्यसले चाहिँ खुराक दिन्छ
त्यो बेला तपाईँको जे शब्द आएको थियो नि त्यो भावमा
हजुर
त्यो इमोसन पनि भनौँ
हजुर
त्यो जे सम्वेग आएको थियो त्यो सम्वेगमा आएको शब्द चाहिँ यति गहिरो चोटिलो हुन्छ कि त्यसले तपाईँको पुरै कवितालाई पुरै रचनालाई ओइटी बनाइदिन्छ
हजुर
त्यही शब्द तपाईँले बिर्सिएर त्यसको सट्टामा अर्को शब्द राखिदिनु भने भोलिपल्ट लेख्दाखेरि त्यो सब कविता चाहिँ पहिला तपाईँले भने जस्तो सोचे जस्तो गहिरो हुँदैन अनि आफैले चित्त पर्दैन
साहित्यकारहरू समाज सुधारको लागि काम गरिरहेका हुन्छन्
वास्तवमा हो साहित्यकारहरू समाज सुधारकै लागि काम गर्छन् र साहित्यकार मात्रै होइन हाम्रो समाजमा राजनीतिक पेसाकर्मी एनजिओ कर्मी सबै साथीहरूले समाजकै लागि काम गरेको भन्नुहुन्छ अब विशेष गरी त साहित्यमा त अझै खरि मार्क्सवादी साथीहरू कस्तो हुनुहुन्छ भने हामी त समाज रूपान्तरकै लागि लेखेको पनि भन्नुहुन्छ हामी त्यसरी समाज रूपान्तरकै लागि पनि होइन कि हामी त अप्रत्यक्ष रूपमा हेर्दा त साहित्य होस् कला होस् तर त्यसको मेन मुख्य अभिप्राय चाहिँ समाजको सुधारै हुनुपर्छ
हजुर
जस्तो लाग्छ
शिक्षणमा पाउने सन्तुष्टि र साहित्यमा पाउने सन्तुष्टिलाई तुलना गरेर हेर्नुपर्दा
हो होइन शिक्षण भनेको विषयवस्तुमा गएर तपाईँले त्यो टेक्स्टसँग सम्बन्धित त्यो पाठसँग सम्बन्धित विद्यार्थीलाई त्यो दिन दिनु पर्यो खुराक दिनु पर्यो
हजुर
उसको शैक्षिक स्तरलाई सुधार गर्नु पर्यो तपाईँ एउटा जिम्मेवारीपूर्ण तपाईँले काम गर्नु पर्यो त्यो पेसा पनि हो र तपाईँको मेरो व्यवसाय पनि हो त्यो
हजुर
कारण हामी चाहिँ त्यसमा एउटा ड्युटिफुल हुनै पर्छ तर त्यो हो नि त्यो साहित्य चाहिँ त्यति बाध्यताकारी भएन कि
हजुर
त्यो पेसा पनि ऐच्छिक भयो र तपाईँले फुर्सदमा समयमा लेख्ने कुरा मात्रै रह्यो त्यो
हजुर विभिन्न क्षेत्रमा तपाईँ बगिरहनु भएको छ साहित्यिक क्षेत्र उत्थान सँगसँगै सामाजिक उत्थानको लागि पनि तपाईँ काम गर्नुभएको छ यो क्रममा आइसक्दाखेरि यहाँले दुःख र विभिन्न खालका कष्टहरूको पनि सामना गर्नु परेको होला त्यो हिसाबले हेर्दाखेरि तपाईँको जीवनमा ठ्याक्कै दुःखद अवस्थालाई सम्झाउनु पर्दा केलाई लिनुहुन्छ
व्यक्तिगत रूपमा त्यस्तो दुःखद जीवनमा त्यस्तो अनुभूति त छैन तर म अलिकति सानैदेखि संवेदनशील अलिकति कुनै पनि कुराले गहिरो प्रभाव पार्ने खालको मेरो स्वभाव त्यस्तो अन्तर्मुखी खालको स्वभाव थियो धेरै साथीहरूसँग बोल्ने घुम्ने भन्दा नि कठाभित्रै पस्ने पढ्ने गर्नुहुन्थ्यो अनि म चाहिँ कस्तो भने मेरो एउटा व्यक्तिगत जीवनको घटना यहाँले सोधिहाल्नु भयो मेरो बुवा चाहिँ इन्डियन आर्मीमा हुनुहुन्थ्यो र हरेक वर्षमा एकपटक छुट्टीमा आउनुहुन्थ्यो
हजुर
छुट्टीमा आउँदाखेरि उहाँ चाहिँ गोरखपुर अथवा रक्सोल सुनौली कता कताबाट गाडी चढेर उहाँ आफ्नो ठाउँमा जानुहुन्थ्यो अनि त्यो बेलुका घरबाट छुट्टिनुहुन्थ्यो क्या बुवा चाहिँ अनि म त सानो 10-12 वर्षको मात्रै थिएँ म चाहिँ 15 वर्षको यस्तै उमेरको बुवा बुवालाई पुर्याउन चाहिँ नारायणघाट आउनु पर्थ्यो त्यसपछि बुवा हामी गाउँबाट 8-9 किलोमिटर बुवाले साइकल चलाएर आउनुहुन्थ्यो अनि बेलुका साँझ पख बुवालाई पुलचोकमा छोडेर म बेलुका फर्केर जानु पर्थ्यो
हजुर
अनि त्यो बेला चाहिँ मलाई एकदम नरमाइलो लाग्थ्यो त्यो मैले मेरो जीवनमा त्यो पाटो चाहिँ एकदम गम्भीर जस्तो लाग्छ
एकदमै
घर जान्थेँ नि बुवालाई पुलचोक छोडेर
हजुर
अनि त्यो भावताले चाहिँ मलाई एकदम गहिरो बनाउँछ
राष्ट्र प्रेमसँग सम्बन्धित
होला त्यो पर्दैसिनुपर्ने अहिले अहिले पनि हामी छौँ नि त मेरो हाम्रो घरमा त इन्डियासम्म जानुभयो वर्षमा एकपटक दुईपटक आउनुहुन्थ्यो त्यो बेला अहिले त 5-6 वर्ष नआउने गरी मान्छे गइरहने
जीवनै बिताउने गरी
त गइरहने होइन बिहा गरेको छ श्रीमती गइरहेछ
हजुर
श्रीमान गइरह त्यो कति भयावह छ क्या अहिलेको हाम्रो सामाजिक कुरा हेरौँ न यो वैदेशिक
यसै गरी सम्झनै पर्दाखेरि सुखी भएको सुखद अनुभूतिलाई चाहिँ कुन बेलाको
मैले के भयो भने मलाई चाहिँ यो भौतिक कुराले सुख हुँदैन भन्ने चेत चाहिँ मलाई आयो कतैबाट यो चाहिँ म खुसी भएको अथवा म आफूमै आत्मविश्वास बढेको घटना चाहिँ तपाईँलाई पनि अलिकति सेयर गरौँ यो खुसी सुखी हुने कुरा चाहिँ बाहिरी भौतिक कुराले हुँदो रहेनछ त्यो आफैभित्र आउनु पर्दो रहेछ त्यो चेतना चाहिँ सायद कतैबाट आयो मलाई कुनै किताबहरू पढ्दा, अब खप्तर स्वामीका किताबहरू केही पढ्यो, केही आध्यात्मिक दार्शनिक गुरुहरूको सम्पर्कमा पनि रह्यो, त्यहाँबाट के बुझ्यो भने तत्त्व चेत यो मेरो अपुरो पनि हो है, फेरि मैले यही कुरा भन्न हरेक मान्छेले आफ्नो आफ्नो खुसी हुने आधार बनाइरहेका हुन्छ, तर हामीलाई के लाग्यो भने यो भौतिक कुराले हामी खुसी चाहिँ हुँदा रहेनछौँ, खुसी हुनलाई चाहिँ आफ्नै खालको आफ्नै कुरामा रमाउन चाहिँ पर्दो रहेछ जस्तो लाग्छ।
भने पछाडि आलिसान महलमा बस्दैमा त्यो मान्छे खुसी सुखी हुन सक्दैन भन्ने ठम्म्याइ चाहिँ यहाँको
तपाईँ आनन्दसँग होइन त्यो देवकोटाका निबन्धहरू भने हामी त्यस्तो पाउँछौँ, भलाद्मी भन्ने निबन्धमा छ त्यो
हजुर,
भौतिकता र आध्यात्मिकताको त्यो बिचको द्वन्द्व छ कि त्यो निबन्धमा, अनि त्यो भौतिक विषयवस्तुले मान्छे खुसी आनन्दित चाहिँ हुँदो रहेनछ
हजुर
जस्तो लाग्छ।
कार्यक्रमको हिसाबले अन्त्य अन्त्यतिर छौँ, तपाईँको भावी जीवनका योजनाहरू लक्ष्यहरू?
मेरो चाहिँ अलिकति फरक छ, अब म कस्तो भने अलिकति हाम्रो शास्त्रीय छ नि, यो 25 वर्षसम्म पढ्नुपर्छ, 25 देखि 50 वर्षसम्म गृहस्थी गर्नुपर्छ, अनि सन्यास आश्रम वान प्रस्थ के छ कि
हजुर हजुर,
एकदम वैज्ञानिक रहेछ हेर्नुहोस्, अहिले पाका उमेरका मान्छेहरू रिटायर लाग रिटायर बस्न उमेरले 60 कटेका मान्छेहरूलाई जागिर छोड्न यति गाह्रो भएको छ कि, किनकि उहाँहरूको एट्याचमेन्ट भौतिकतातिर एकदम छ, हामीले त्यसलाई काट्दै 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 जानु पर्दो रहेछ, त्यस कारण म पनि अहिले गरिरहेका कामहरू छन्, अब यो 50-55 उमेरसम्म गर्ने, अझ 5-10 वर्ष गर्ने, त्यसपछि अलिक चाँडै यी कुराहरूबाट विश्राम लिएर आनन्द साहित्यिक चिन्तन अध्ययन घुमफिर गर्ने, मलाई एकदम देश घुम्न मन छ हेर्नुहोस्, मैले घुमेकै छैन, नेपाल पनि घुमेको छैन, विदेशतिर जाने छैन, कहिले काहीँ अवसर आउँदा यो जागिरले गर्दा
भने पछाडि पछिल्लो समय चाहिँ घुम्ने फिर्ने र अनि साहित्यिक चिन्तनमा चाहिँ रमाउने कुरा,
रमाइलो भयो त्यस्तो खालको योजना छ, हेरौँ कस्तो हुन्छ त्यो, अब कल्पना मात्रै पनि हुनसक्छ होइन,
व्यावहारिक
जीवन कस्तो रूप लिन्छ हामीले सोचे जस्तो हुँदैन, तर के हो भने यसै गरी अब धेरै वर्ष चाहिँ नगरौँ है, 5-6 वर्ष होला,
यति भनिसके पछाडि गणेश श्रवणको भाषामा के हो त जीवन?
जीवन त अनुभवै हो, अनुभव हो नि त, यो त लीला हो होइन, यो त कथा हो, हेर्नुहोस् तपाईँले जे सोच्नु भएको त्यो हुँदैन, जे नसोच्नु भएको त्यो मन मात्रै हुन्छ, जे योजना बनाउनुहुन्छ, जे प्लान गर्नुहुन्छ त्यो तपाईँको हुँदै हुँदैन, जे तपाईँले सोच्नु भएको थिएन आज एकतिर जानुपर्ने हुन्छ, तपाईँले फ्याट्टै एउटा यस्तो आइदिन्छ कि तपाईँ बाध्य भएर अन्त्यतिर जानुपर्ने हुन्छ, हामी एकदम कल्पना गर्छौँ, योजना बनाउँछौँ, मैले नै आफ्नो भावी जीवनको योजना बनाएँ, त्यो नहुन सक्छ, ठ्याक्कै उल्टो पनि हुनसक्छ कि, यो त समयको छ र यो अनुभव आज हिजो तपाईँले कसरी अनुभव गर्नुभयो, हिजोको दिन सिद्धियो, अब आजको अनुभव हामी अहिले त्यो 9-10 बजेको समयसम्म अनुभव गरिसक्यौँ, बेलुका 12 बजेसम्म कस्तो अनुभव हुन्छ, राति तपाईँ कस्तो सपना देख्नुहुन्छ, अझ महत्त्वपूर्ण कुरा के रहेछ भने त तपाईँ दिनभरि तपाईँ दुखी हुनुभयो, राति एकदम राम्रो सपना देख्नुभयो भने त भोलिबाट तपाईँ खुसी पनि हुनुहुन्छ,
यो महत्त्वपूर्ण विचार र समयको लागि तपाईँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,
महत्त्वपूर्ण एकदम, मलाई पनि यो अलिक फरक शैलीको कार्यक्रम जस्तो लाग्यो, मैले त सुन्न त बिचबिचमा सुनेको थिएँ, तर आफै यो कार्यक्रममा पहिलो पटक आएर यसरी छिटो छिटो प्रश्न गर्ने र छिटो छिटो उत्तर दिनुपर्ने जुन छ नि अरू कार्यक्रममा चाहिँ सोचेर अलिकति आफ्ना कुराहरू यसमा छिटो छिटो जवाफ दिनुपर्ने हुनाले चाहिँ यो बेलामा मान्छेले वास्तविक कुरा भन्छ कि
हजुर,
तपाईँले चाहिँ लामो समय दिनुभयो भने अलिकति छल्कपट पनि हुन सक्छ, यसमा त वास्तविक कुरा सिधै भन्नु पर्यो नि त, मलाई अलिकति यो कार्यक्रम नयाँ लाग्यो है,
केही मनका कुरा, केही तपाईँको जीवनसँगका कुरा, केही साहित्यिक कुराहरू हामीले गर्न सक्यौँ, यसको लागि तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो साहित्यकार गणेश रमण, उहाँसँगको अन्तरङ्ग कुराकानीसँगै अब भने कार्यक्रमबाट ओझल पर्नुपर्ने बेला भइसकेको छ, अर्को दिन अर्का अतिथिको साथमा उपस्थित हुने नै छौं, तबसम्मको लागि गोविन्द रिमाल छुट्टिन्छु, नमस्कार।